नमस्कार, म जया लुइटेल। रेडियो कार्यक्रम हजार माइलको यात्राको अर्को एउटा भेटघाटमा यहाँलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम COVID-19 को महामारी र यसले वैदेशिक रोजगार तथा आप्रवासी श्रमिकका क्षेत्रमा पारेको असर र त्यसलाई कम गर्न विभिन्न सरोकारवाला क्षेत्रबाट भइरहेका पहलहरूबारे जानकारी एवं छलफल गर्ने उद्देश्यले तयार पारिएको हो। यो कार्यक्रम एमनेस्टी इन्टरनेसनल नेपालसँगको सहकार्यमा द स्टोरी किचनले उत्पादन गरेको हो। रेडियो कार्यक्रम हजार माइलको यात्रा तपाईँले देशका सातवटै प्रदेशका विभिन्न एफएम रेडियोहरूका साथै हाम्रो पात्रो मोबाइल एपको पडकास्टमा समेत सुन्न सक्नुहुन्छ। आज कार्यक्रम हजार माइलको यात्रामा हामी आप्रवासी श्रमिकलाई COVID-19 पारेको प्रभाव, सिकाई र अबको बाटो भन्ने विषयमा तीनजना अतिथिसँग कुराकानी गर्छौं। आजको कार्यक्रममा हामीसँग कुराकानी गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डाक्टर थानेश्वर भूषाल, प्रवासी नेपाली समन्वय समिति PNCCका कार्यकारी निर्देशक सोमप्रसाद लामिछाने र एमनेस्टी इन्टरनेसनल नेपालका अभियान संयोजक अस्मिता सापकोटा रहनुहुनेछ। यसै गरी कार्यक्रमको बीचमा हामी गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीसँगको कुराकानी पनि सुनाउनेछौँ। कार्यक्रममा हाम्रा अतिथिहरूलाई म स्वागत गर्छु।
धन्यवाद
सोमजी। तपाईँहरू विशेष गरेर एउटा संगठनात्मक हिसाबले एकदमै नजिकबाट जोडिएर काम गर्ने हुँदाखेरि COVID-19 को महामारीको सन्दर्भमा कुन कुन पक्षमा सबभन्दा बढी चुनौती देखिए?
अब सुरुमा यो COVID-19 को सुरुवात हुँदाखेरि चाहिँ वास्तवमा पहिलो सुरुमा चाहिँ यो डेटा कतिजना मान्छेहरू फर्किन चाहन्छन्, कति के छन् भन्ने कुरा चाहिँ आधिकारिक रूपमा चाहिँ बाहिर आउन सकेन। र यो समयमा धेरै नेपालीहरू हामीलाई आएको गुनासोको आधारमा मात्रै म भन्न चाहन्छु, त्यहाँभन्दा बाहिर त मलाई पनि थाहा भएन। र हामीसँग आएका गुनासोको आधारमा हेर्ने हो भने चाहिँ धेरै मान्छेहरूले सूचनाहरू पाएनन्, फर्किने सन्दर्भमा होस् अथवा त्यहाँ सम्बन्धित देशमा चाहिँ अब लकडाउन भयो, बाहिर हिँड्नुहुन्न भन्नेसम्मको कुराहरू पनि थाहा नभएको कारणले कतिपय नेपाली कामदारहरू समातिएर नेपाल डिपोर्ट भएका, कतारबाट आएका, मलाई अहिले डेट चाहिँ याद भएन, एकैचोटि 180 जनाभन्दा बढी नेपालीहरूलाई समातेर डिपोर्ट भएको कुराहरू पनि आए। त्योमध्ये हामी 20-22 जना चाहिँ हाम्रै कार्यालयमा सम्पर्कमा आएका थिए। घर फिर्तीको टिकटको अर्को ठुलो चुनौती रह्यो, कहिले फर्कने, कहिले चाहिँ टिकट खुल्छ भन्ने सन्दर्भमा पनि धेरै नेपालीहरू चाहिँ दुविधामा रहे। अर्को त्यो सँगसँगै खान बस्नुको पनि विविध समस्याहरू नेपाली कामदारहरूले भोगे र कतिपय COVID-19 पोजिटिभ हुँदा पनि उपचार नपाएर उहाँहरू चाहिँ एकदमै अप्ठ्यारो अवस्थामा परेका कामदारहरूको पनि समस्याहरू हामीसँग रिपोर्टिङ भएको थियो। त्यस्तै गरी भिसा एक्सपायर भएका, आइडी कार्ड चाहिँ एक्सपायर भए, टिकट काटिसकेपछि फ्लाइट भएन, त्यो पैसाहरू पनि गुम्यो भन्ने पनि कतिपयको गुनासो छ। त्यस्तै गरी हामीले चाहिँ अब काम विहीन भयौँ, हामी सडकमा छौँ, अहिले कम्पनीले पनि वास्ता गरेन भन्ने खालका गुनासाहरू पनि हामीसँग आए र हामीले उपचार पाएनन् भन्ने कुरा गुनासाहरू पनि, यस्ता खालका गुनासोहरू चाहिँ यो COVID-19 को सुरुवातको दौरानमा त एकदमै म्याक्सिमम् आयो र अहिले पछिल्लो समयमा अलिक त्यो खालको कम हुँदै गयो। किन भन्दा त्यहाँका सरकारहरूले लकडाउन खुला गर्ने, अलिकति काम गर्न पनि बिस्तारै सहज वातावरण सिर्जना गराएको भएर यस्ता खालका विषयहरू चाहिँ आए।
अस्मिताजी, एउटा अधिकारकर्मीको दृष्टिकोणबाट हेर्दाखेरि तपाईँहरूले के पाउनुभयो? COVID-19 कसरी आप्रवासी श्रमिकहरूको अधिकारलाई झन् धेरै जोखिममा पार्ने जस्तो अवस्था लिएर आयो यहाँहरूको दृष्टिकोणबाट?
आप्रवासी श्रमिकहरूको प्रब्लम पहिलादेखि नै थियो, उहाँहरू एक्सप्लोइटेसन, एब्युजेसहरू पहिलादेखि नै भएको थियो। कोभिडको कारणले गर्दाखेरि चाहिँ झनै उहाँहरूको सिचुएसन चाहिँ ब्याडबाट चाहिँ वर्स्ट भयो, अझ धेरै एग्राभेट भयो यो सिचुएसनमा चाहिँ, होइन? बेसिक ह्युमन राइट्स, होइन, राइट टु फुड। म काम गर्न गएको थिएँ, भरे काम गर्दा गर्दै चाहिँ सरकारले चाहिँ रिस्ट्रिक्सन लगाइहाल्यो कोभिडको कारणले गर्दा, मैले किन्नै पाइनँ, भोकै बस्नु पर्यो भनेर कतिजनाले भन्नुभएको छ। त्यस्तै गरेर हाउसिङको प्रब्लम छ, होइन, किनभने कतिजना विशेष गरेर घरेलु श्रमिकहरू चाहिँ घरमा बसेर काम गर्नुहुन्थ्यो, उहाँहरूलाई चाहिँ घरबाट निकालियो। अघि अघि सोमजीले पनि कुरा गर्नुभयो, राइट टु इन्फर्मेसन, सूचना भएन, यो राइट टु खाना किन नजाने अथवा चाहिँ आफूले किन काम गर्दा गर्दै चाहिँ यसरी रिस्ट्रिक्सन भयो कोभिडको कारणले गर्दाखेरि भनेर चाहिँ उहाँहरू खाना किन्न जानु पर्ने, अरू उहाँले सूचनाहरू पाउनु भएन। र अर्को सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने धेरैजनाले पारिश्रमिक पाउनु भएन, कम्पनी बन्द भयो, उहाँहरूलाई छुट्टी दियो अथवा चाहिँ डेस्टिनेसनबाट चाहिँ फिर्ता पठाइदियो होइन। आफ्नो साथी एउटा रुममा बस्नु भएको छ, कोभिडको कारणले गर्दा आफ्नो साथीको मृत्यु भएको छ, उहाँहरू यस्तो हेल्पलेस हुनुभयो, उहाँहरू हेल्थ फेसिलिटिजहरूसँग एक्सेस भएन। त्यस्तै गरेर माइग्रेन्ट वर्करहरूले चाहिँ राइट टु रिटर्न होम होइन, उहाँ चाहिँ अप्ठ्यारो परेर घर आउँछु भन्दाखेरि पनि घर आउन पाउनु भएन। यस्तै धेरैवटा ह्युमन राइट्स भायोलेसन भएको छ माइग्रेन्ट वर्करहरूको चाहिँ यो कोभिडको सिचुएसनमा, विशेष गरेर चाहिँ यस्तो डिफिकल्ट टाइममा चाहिँ महिला अनि गरिबीमा बाँचेका अथवा एल्डरलीहरूको राइट्स चाहिँ भायोलेट हुन्छ। र यो कोभिडको सिचुएसनमा चाहिँ माइग्रेन्ट वर्करहरूको चाहिँ पहिलेदेखि अलरेडी समस्या थियो, तर झनै समस्या चाहिँ उहाँहरूको झनै धेरै चाहिँ भयो यो कोभिडको सिचुएसनले गर्दाखेरि।
हजुर अस्मिताजी, तपाईँले पनि केही सूचीहरू प्रस्तुत गर्नुभयो, विशेष गरेर अधिकारहरू कसरी कुण्ठित भए यो कोभिड-19 महामारीका कारण आप्रवासी श्रमिकहरूको भनेर। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उपसचिव डाक्टर थानेश्वर भूषाल हामीसँग हुनुहुन्छ आज कार्यक्रममा। डाक्टर भूषाल, यो कोभिड-19 महामारी हाम्रो देशमा मात्र होइन, यो विश्वव्यापी रूपमै भयो, नेपाल सरकारले विशेष गरेर आप्रवासी श्रमिकहरूको सन्दर्भमा के कस्ता चुनौती भोग्यो?
म यो उसलाई यो चुनौतीलाई चाहिँ कसरी ब्रेकडाउन गर्न चाहन्छु भने हामीले तिनवटा फेजमा, पहिलो फेज वान चाहिँ जब हामी लकडाउनमा ग्लोबल्ली गयौँ, अब नेपाल पनि चैत 10 गतेदेखि लकडाउनमा गयौँ, त्यो बेला चाहिँ आएका चुनौतीहरू कस्तो रेस्पोन्स गर्नुपर्छ। अब एकैचोटि झ्यापै लकडाउन गर्दाखेरि चाहिँ अघि अस्मिताजीले भनिहाल्नुभयो, काममा गएको मान्छे अनि सामान किन्न नपाएर भोकै भयो, लकडाउनको इन्फर्मेसनै भएन भन्ने कुरा, त्यो नेपालमा भित्रै इनहाउस पनि हामीलाई त्यो प्रब्लम भयो, फ्लाइटहरू क्यान्सल हुँदाखेरिको अप्ठ्यारो सबैले हामीले देखेकै छौँ, भएकै छौँ, ती कुराहरू भए। अनि सेकेन्डमा चाहिँ हामी जब हामी लकडाउन अलिकति ग्लोबली नै खुकुरो पार्दै गयौँ, फेज टूमा जब हामी इन्ट्री गऱ्यौँ नेपाल, खास गरी साउनको पहिलो हप्तादेखि, त्यति बेला चाहिँ हामीले अलिकति क्राइसिस म्यानेजमेन्टको अप्रोचभन्दा अलिक फरक पोलिसी रेस्पोन्सबाट चाहिँ हामी अगाडि बढ्यौँ। यहाँहरू सबैलाई थाहा छ, हामीले चाहिँ यो विश्वव्यापी रूपमा कोरोना महामारीको कारण अप्ठ्यारोमा परेका दाजुभाइ दिदीबहिनीलाई रेस्क्यु गर्नको लागि चाहिँ हामी नेपाल सरकार मन्त्री परिषदले एउटा कार्यविधि स्वीकृत गर्यो, त्यो कार्यविधिमा विभिन्न किसिमका क्राइटेरियाहरू राखेर हामी चाहिँ विदेशमा अलपत्र परेका दाजुभाइ दिदीबहिनीहरूलाई नेपालमा ल्याउनलाई विभिन्न किसिमका रणनीतिहरू अवलम्बन गऱ्यौँ, त्यो यहाँहरू सबैलाई थाहा छँदैछ। त्यसपछि हामी चाहिँ यो चाडपर्व आयो थर्ड फेज भन्न चाहन्छु म त्यसलाई। यो दसैँभन्दा अगाडिदेखि चाहिँ कस्तो भयो भने यहाँ दुई किसिमको चुनौतीहरू नेपाल सरकारले खास गरी हाम्रो मन्त्रालयको तर्फबाट चाहिँ हामीले गएको छ देख्छु। अब त्यसमा एउटा चुनौती के भयो भने चाडपर्वको बेलामा नेचुरल्ली विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरू, चाहे त्यो कामका लागि गएको होस् चाहे अरू हिसाबले गएको होस्, उहाँहरू नेपालमा आएर चाडपर्व मनाउनलाई लालायित हुने, इट्स अ भेरी नेचुरल प्रोसेस, उहाँहरूले त्यसको लागि चाहिँ प्रयास गर्नुभयो, त्यसले पनि अलिकति क्राउड सिर्जना गर्यो विदेशमा। गर्दाखेरि यो दुई किसिमको क्राउड त्यति बेला विदेशमा जम्मा भएर त्यसलाई नेपाल सरकारले एकदम सजिलोसँग ह्यान्डल गर्न सकेन।
सोमजी, विशेष गरेर पिएनसिसीले यी जुन चुनौतीहरू अघि यहाँले भन्नुभयो ती चुनौतीहरूलाई केही तहसम्म भए पनि सम्बोधन गर्नका लागि कस्ता कस्ता खाले प्रयास गर्नुभयो जसले गर्दा आप्रवासी श्रमिक दाजुभाइ दिदीबहिनीको जीवनलाई यो कोभिड महामारीकै बेलामा पनि अलिक सहज बनाउन सक्नुभयो यहाँहरूले?
हामीले यो पिरियडमा चाहिँ 8,000+ नेपाली दाजुभाइ दिदीबहिनीहरूको समस्याहरूलाई चाहिँ सम्बोधन गर्नलाई एउटा फेसिलिटेसनको रोल चाहिँ हामीले भूमिका चाहिँ हामीले निर्वाह गरेका छौँ। अब त्यसमा चाहिँ अब इन्फर्मेसन दिने कुराहरू अनि घर फिर्तीको लागि चाहिँ टिकट व्यवस्थापनमा सहयोग गर्ने कुरा अनि उहाँहरूले औषधि उपचार पाउनु भएन कम्युनिकेसनको ब्रिजिङ गर्दै नेपाली दूतावास र विभिन्न सङ्घ संस्थाहरूसँग मिलेर उहाँहरूलाई खाना बस्नको व्यवस्था गर्नेदेखि लिएर उहाँहरूको टिकट इस्यु गर्नलाई चाहिँ कसरी सहजीकरण गर्न सकिन्छ भन्नेसम्मका कुराहरूमा चाहिँ हामीले सपोर्ट गऱ्यौँ। 7 कन्ट्रीमा 35 भोलिन्टियरहरू चाहिँ पेड भोलिन्टियरहरू चाहिँ यो विगत 5-6 महिनामा चाहिँ परिचालन पनि गऱ्यौँ, जसले चाहिँ नेपाल दूतावाससँग एकदमै नजिक रहेर उहाँहरूको नेपाली कामदारलाई परेको समस्याहरू चाहिँ सम्बोधन गर्नको लागि चाहिँ एक खालको फेसिलिटेसनको रोल चाहिँ निभाएर हामीले यो खालको इनिसिएटिभ चाहिँ यो बेलामा चाहिँ गऱ्यौँ।
अस्मिताजी, अलिकति अधिकार कर्मीको दृष्टिकोणबाट यहाँहरूले हेर्नु हुँदाखेरि जति चुनौतीहरू आए नि, विशेष गरेर आप्रवासी श्रमिकका विविध अधिकारहरू र मानवाधिकार कुण्ठित हुने सन्दर्भमा चाहिँ समग्र रूपमा नेपालमा भएका प्रयासहरू पर्याप्त भए कि भएनन्?
चाहेजी, विशेष गरेर सिभिल सोसाइटी अर्गनाइजेसन्सहरूले चाहिँ अथवा राइट बेस्ड अर्गनाइजेसनहरूले चाहिँ यो कोभिड त्यतिखेर वर्करहरूमा परेको प्रभावलाई चाहिँ के गर्ने, त्यसलाई अलिक मिनिमाइज गर्नको लागि अथवा चाहिँ ट्याकल गर्नको लागि चाहिँ धेरै जस्तो यसो हेर्दा फेर्ने अवेरनेसको पाटोबाट गर्नुभयो होइन, त्यसपछिबाट एडभोकेसीको पाटो गर्नुभयो, अघि सोमजीले पनि भन्नुभयो होइन, रिपाट्रिएसनमा पनि धेरै सपोर्ट गर्नुभयो सिभिल सोसाइटी अर्गनाइजेसनहरूले, एमएसटीले चाहिँ विशेष गरेर चाहिँ एडभोकेसीको पाटोमा गर्यो होइन, मानव अधिकारलाई चाहिँ सेन्टरमा राखेर चाहिँ हामीले चाहिँ हाम्रो के एक्सन अथवा प्रतिकारहरू चाहिँ गर्नुपर्छ भनेर सुझाउने काम चाहिँ सरकारलाई एमएसटीले गर्यो। मतलब यो ह्युमन राइट्स भन्ने कुरा चाहिँ विलासिताको कुरा होइन होइन, यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो भन्ने गर्यो, जस्तो चाहिँ रोकथाम तयारी र उपचारका प्रयासहरूमा पनि मानव अधिकारलाई चाहिँ सेन्टरमा राख्नुपर्छ होइन, एउटा एडभोकेसीको पार्टको काम गर्यो भने अर्कोतर्फबाट चाहिँ अवेरनेसको कुरा होइन, साइकोलोजिकल प्रब्लमहरूलाई चाहिँ मिनिमाइज गर्न के गर्नुपर्छ भनेर चाहिँ एमएसटी लगायत अरू संस्थाहरूले चाहिँ एक्सन्सहरू चाहिँ गर्नुभएको थियो।
डाक्टर भुषाल, विशेष गरेर नेपाल सरकारले चुनौतीहरूलाई चिर्नका लागि यहाँहरूको तर्फबाट भएका प्रयासहरू के थिए र अहिले पनि के भइरहेका छन् भन्ने बारेमा अलिकति केही कुरा सेयर गरिदिनुहोस् न।
हामीसँग एकदमै कम्प्रिहेन्सिभ किसिमको अहिले हामीले डेटाबेस मेन्टेन गरेर राखेका छौँ, त्यो चाहिँ आइओएमको सपोर्टमा एयरपोर्टमै बसेर हामीले गरेको काम हो। त्यो त्यसले चाहिँ हामीले के गर्यो, यो डेटाबेससँग सम्बन्धित जति पनि चुनौतीहरू थियो त्यसलाई एड्रेस गर्नलाई चाहिँ अलिकति केही हदसम्म हेल्प गर्छ। अब हामीले सिसिएमसीको डेटाबेस हेऱ्यो भने चाहिँ उहाँहरूसँग करिब करिब 2.5 लाखको हारिमा नेपालीहरू फर्केर आएको भने देखिन्छ। त्यो नेपालीहरू भनेको चाहिँ कामका लागि विदेश जानुभएको नेपालीहरू मात्रै नभएर अन्य हिसाबले पनि विदेशमा गएर अड्किनु भएको र अन्य कारणले जस्तो कसैको भिसा अवधि सिद्धिएर फर्किनु परेको, अन्य जुन बाध्यात्मक परिस्थितिको कारण फर्किनु पर्ने थियो उहाँहरू समेतको डेटा हो। अहिले सिसिएमसीको सहयोगमा श्रम मन्त्रालयले मेन्टेन गरेको डेटामा 1,11,000 हारिमा चाहिँ यो आप्रवासी कामदार दाजुभाइ दिदीबहिनीहरू चाहिँ यो खास गरी खाडी मुलुकबाट मलेसियाबाट फर्केर आउनुभएको तथ्याङ्क छ। फर्केर आएका दाजुभाइ दिदीबहिनीहरूलाई सपोर्ट गर्नका लागि चाहिँ विभिन्न किसिमका स्ट्राटेजीहरू अवलम्बन हुन सक्छन् भन्ने मलाई लाग्छ। अब सपोर्टको हिसाबमा जाँदाखेरि चाहिँ अहिले नेपाल सरकारको हाम्रो जुन श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय छ यसबाट चाहिँ एउटा कार्यविधि तयार हुँदैछ, त्यसलाई चाहिँ रिइन्टिग्रेसन एउटा स्ट्राटेजी पेपर भनेर हामी बनाउँदैछौँ। त्यसले चाहिँ खास गरी यो 3 डाइमेन्सनमा फर्केर आएका दाजुभाइ दिदीबहिनीलाई सपोर्ट गर्ने भनेर हामीले एक किसिमको प्रिन्सिपल तयार गर्दैछौँ। त्यो फाइनल नभइसकेको डकुमेन्ट भएको हुनाले यसलाई धेरै पुरै आधिकारिकता त नभनौँ तर एउटा सूचनाको रूपमा यसलाई लिन सकियो। पहिलो डाइमेन्सन भनेको चाहिँ सोसल रिइन्टिग्रेसन भनेर भनेका छौँ। त्यो भनेको के भने विदेशमा धेरै वर्ष काम गरेर फर्केर आइसकेपछिको दाजुभाइ दिदीबहिनीको सोच, उहाँहरूको लाइफ स्टाइल, नेपालको अब अहिलेको पोस्ट कोभिड कन्टेक्स्टमा चाहिँ फिट हुन्छ कि हुँदैन, परिवारसँग उहाँहरूको सामञ्जस्यता कुराहरू, अब कतिपय हामीले देखिरहेको छौँ नेगेटिभ स्टोरिजहरू जुन फ्यामिलीहरूमा विघटन भयो भन्ने कुराहरू, अब यसलाई पनि हामी एड्रेस गर्ने गरी एउटा सोसल रिइन्टिग्रेसनको पाटोमा पनि काम गर्नुपर्छ भनेर त्यो हामीले कार्यविधिमा गरेका छौँ। अनि दोस्रो चाहिँ यो अन्टरप्रिनरसिपमा पनि रिइन्टिग्रेट गर्नुपर्छ भनेर खास गरी फर्केर आइसकेको दाजुभाइ दिदीबहिनीहरूले आफ्नो सेल्फ अन्टरप्रिनरसिपमा भनेको आफ्नो स्व उद्यमशीलतामा लगानी गरेर केही आफ्नो सस्टेनेबिलिटी मेन्टेन गर्न सक्नुहुन्छ भन्ने हिसाबले चाहिँ दोस्रो पिलरको रूपमा सोसल अन्टरप्रिनरसिपलाई हामीले राखेका छौँ। र तेस्रो चाहिँ अब इम्प्लोइमेन्टकै कुरा हो, अब आइसकेपछि उहाँहरूको सिप योग्यता क्षमता उहाँहरूको रुचि अनुसार चाहिँ हामीले उहाँहरूलाई रोजगारी दिन सक्यौँ भने त्यो बेस्ट हुन्छ, त्यसलाई ठुलो खासै लगानी पनि पर्दैन। त्यही हिसाबले अहिले चाहिँ अब हाम्रै मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रम छ, त्यो अन्तर्गत पनि विभिन्न पालिकाहरू मार्फत हामीले अब कतिपय अवस्थामा चाहिँ रोजगारीको ग्यारेन्टी गर्ने गरी कार्यक्रमहरू तयार गरेका छौँ भने अब चाहिँ यो रिइन्टिग्रेसनको नयाँ स्ट्राटेजीले यो इम्प्लोइमेन्ट रिइन्टिग्रेसनमा पनि हेल्प गर्ने गरी फेज 4 भनौँ न अहिलेलाई, यसरी चाहिँ हामीले कामहरू गर्दैछौँ।
डाक्टर भुषाल, यहाँले जुन एउटा तथ्याङ्क भन्नुभयो 1,11,000 चाहिँ खाडी मुलुक र मलेसियाबाट फर्किएको, उहाँहरूमध्ये अघि अस्मिताजीले पनि कुरा उठाउनु भएको थियो कतिजनाको चाहिँ रोजगारी नै गुमेर अब काम गरिरहेको पारिश्रमिक पनि नपाएको अवस्थामा, त्यसको लागि सरकारले केही सोच बनाएको छ कि छैन, त्यो पारिश्रमिक बराबरकै भनौँ न एउटा क्षतिपूर्ति जस्तो अथवा त्यस्तो केही गर्न सकिने यहाँहरूको योजनामा छ?
अनफर्चुनेटली हामीसँग त्यस्तो कानुनी प्रावधान रहेन रहेछ, जस्तो विदेशमा गएर रोजगारको सिलसिलामा कसैले चाहिँ उहाँहरूलाई तलब दिएन अथवा शोषण गर्यो वा धेरै समयसम्म लन्ठ्याएर राख्यो अथवा कमिटमेन्ट अनुसारको पैसा दिएन भने हामीले यहाँबाट गर्न सक्ने धेरै ठुलो मेजर फोर्स हामीले केही पनि गर्न सक्ने रहेछ, हाम्रो एक्जिस्टिङ कानुनले हामीलाई त्यो दिनै रहेन रहेछ। तर के भने हामीसँग जुन म्यान पावर एजेन्सिजहरू हुनुहुन्छ उहाँहरूले एकदमै भरमग्दुर कोसिस गरिराख्नु भएको छ कि यो चाहिँ यो क्षेत्रलाई सुशासित क्षेत्रको रूपमा चाहिँ अगाडि बढाउन प्रयास गर्दा गर्दै पनि उहाँहरूको कन्ट्रोलभन्दा बाहिर गएर पनि अब कतिपय इम्प्लोयरहरूले उहाँहरूलाई तलब नदिने यस्ता किसिमका समस्याहरू छन्। त्यसको लागि चाहिँ हामीले अब हाम्रो एम्बेसीमा भएका श्रम काउन्सिलरहरू र श्रम सहचारीहरू मार्फत चाहिँ हामीले कोसिसहरू गरिरहेका छौँ। हामीलाई अहिले हजुरले भने जस्तै धेरै केसहरू उजुरीको रूपमा आइरहेका छन्, फर्केर आएका दाजुभाइ दिदीबहिनीले अल्पत्र पारेर पैसा दिएन भनेर यस्तो कुराहरू आइरहेका छन्। हामीले कोसिस गर्दैछौँ, अब फर्केर आइसकेपछि अब कि त हामीले नयाँ कानुन नयाँ किसिमले परिमार्जन गर्न सक्नु पऱ्यो, नभए हामीसँग चाहिँ त्यही राष्ट्र ब्याङ्कले उहाँहरूले केही उद्यमशीलता अवलम्बन गर्न चाहनुभयो भने ब्याज दरमा दिने छुट बाहेक अरू चाहिँ खासै मोनिटरी इन्सेन्टिभको कुराहरू त्यति धेरै भयो जस्तो मलाई लाग्दैन।
यो त पारिश्रमिक चोरेकै कुरा हो होइन, श्रमिकहरूको चाहिँ पारिश्रमिक नदिने अथवा चाहिँ उहाँहरूलाई चाहिँ घर फिर्ती गराइदिने भएको छ र उहाँहरूले यत्रो गरेको कामको पारिश्रमिक आएको छैन भने त यो कुरालाई त हामी एड्रेस नगरिकन अबको बाटो त तय हुँदैन, किनभने उहाँहरूको यति धेरै ग्रिभान्सेस छ, आफूले गरेको श्रमको पैसा नआउनु भनेको त ठुलो कुरा हो नि त होइन।
आज अहिले छलफल गरिरहेका छौँ रेडियो कार्यक्रम हजार माइलको यात्रामा हामी छौँ र विशेष गरेर आप्रवासी श्रमिकहरूले COVID-19 महामारी लगत्तै नेपाली आप्रवासी श्रमिकहरूले भोग्नु परेका चुनौती अनि विविध पक्षका सिकाइहरू र ती चुनौतीलाई पार लाउनका लागि के कामहरू भएर अबका योजना के छन् भनेर आजको अङ्कमा हामी कुराकानी गरिरहेका छौँ। हामी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डाक्टर थानेश्वर भूषाल, प्रवासी नेपाली समन्वय समिति PNCC कार्यकारी निर्देशक सोम प्रसाद लामिछाने र एमनेस्टी इन्टरनेसनल नेपालका अभियान संयोजक अस्मिता सापकोटासँग आज कुराकानीमा छौँ। हामीले कार्यक्रमको सुरुमै यहाँहरूलाई जानकारी गराए अनुसार गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीसँग हामीले एउटा छोटो कुराकानी गरेका छौँ। खास गरेर आप्रवासी श्रमिकहरू, वैदेशिक रोजगारीमा जानुभएका आप्रवासी श्रमिकहरू जो फेदीखोला गाउँपालिकाका नागरिक हुनुहुन्छ, उहाँहरू फर्किसकेपछि फेदीखोला गाउँपालिकाले कसरी काम गर्यो त भन्ने पाटोमा चाहिँ उहाँसँग छोटो कुराकानी गरेका छौँ। हामी एकैछिन सबैजना घनश्याम सुवेदीजीसँग गरिएको कुराकानी हामी एकैछिन सुनौँ अनि फेरि यो कुराकानीलाई हामी निरन्तरता दिन्छौँ।
फेदीखोला गाउँपालिकाले चैतको चाहिँ 10 गतेबाट लकडाउनको प्रारम्भ भयो, त्योभन्दा अगाडि नै हामीले कोभिडको सन्दर्भमा हामीले हाम्रो गाउँपालिकाबाट बाहिर रहेका देशबाट अथवा स्वदेशमा पनि रोजगारमा भएका युवाहरू अथवा कुनै व्यक्तिहरू प्रवेश गर्न चाहनेको हकमा चाहिँ हामीले एउटा गाउँपालिकाले कोभिड म्यानेजमेन्ट सिस्टम सफ्टवेयरको एउटा डेभलप गरेको थियो। त्यसमा चाहिँ गाउँपालिकामा इन्ट्री गर्न चाहने मान्छेहरूलाई चाहिँ हामीले एउटा फर्म फिलअप अनलाइन फर्म फिलअपको सिस्टमको विकास गरेका थियौँ। त्यसमा झन्डै हामीसँग 26 कन्ट्रीबाट र अन्य विभिन्न देशको अनि भारतको विभिन्न ठाउँबाट गएर 635 मान्छेहरूले अनलाइनमा चाहिँ फर्ममा चाहिँ आफ्नो पर्सनल्ली इन्फर्मेसनहरू अपडेट गर्नुभयो। उहाँहरूले आफ्नो घर कहाँ हो, अहिले स्टिल के काम गरिराख्नु भएको छ र कुन देशबाट आउन चाहनुहुन्छ, त्यो सबै रेकर्ड हामीसँग किप इन टचमा हामीले त्यसलाई राख्न सफल भयौँ। इन्डियाबाट आउने हकमा चाहिँ उहाँहरूलाई चाहिँ हामीले सुनौली नाकादेखिबाट नै गाउँपालिकाले आफ्नो डेस्क राखेर त्यहाँबाट चाहिँ पालिकाको निर्माण गरेको क्वारेन्टाइनमा ल्याएर राख्यौँ र क्वारेन्टाइनबाट नै फेरि हामीले स्वाब परीक्षण गर्दाखेरि पोजिटिभ देखिएकोलाई आइसोलेसनमा पनि राख्यौँ र कतिपयको रेकर्डहरू बाहिरबाट आउनेहरूलाई चाहिँ हामीले उहाँहरूलाई चाहिँ क्वारेन्टाइनबाट पनि घरमा डिस्चार्ज हुने बेला तपाईँहरू अब वैदेशिक रोजगारमा फर्किन चाहने अथवा नचाहने, यदि वैदेशिक रोजगारमै फर्किन चाहनुहुन्छ भने कहिले कसरी जाने, यदि यहीँ नै काम गर्न चाहनुहुन्छ भने तपाईँहरूले के काम गर्न चाहनुहुन्छ भन्ने खालको हामीले रेकर्डहरू चाहिँ लियौँ र त्यो फाइलहरूबाट झन्डै 224 बढी युवाहरूको चाहिँ हामीले रेकर्डहरू राख्यौँ र त्यो रेकर्डबाट चाहिँ हामीले तत्कालीन समयमा फेदीखोला गाउँपालिकाले हाम्रो किसानहरूको उत्पादनलाई एकदम यो लकडाउनको एकदम मध्यबिन्दुमा थियो, किसानको उत्पादन बिक्री नभएको अवस्थामा गाउँपालिकाले कृषि एम्बुलेन्सको कन्सेप्ट बनाएर उहाँहरूको घर दैलोबाटै बजारकै मूल्यमा गाउँपालिकाले किनिदिएर सामानहरू कलेक्सन गरेर बजारसम्म लगेर बेचिदिने त्यो व्यवस्थापन एउटा हामीले गऱ्यौँ भने, अर्को महत्त्वपूर्ण कुरा के गर्यौँ भने कोभिडबाटै प्रभावित भएर तपाईँको यहाँ फर्केको युवाहरूलाई चाहिँ यहीँ नै आफ्नै माटोमा काम गर्न चाहनेहरूलाई चाहिँ हामीले कृषिमा लक्षित गरेर तपाईँको बाँझो खेतबारीमा तपाईँहरूले खेतीपाती गर्नुहोस्, त्यो खेतपाती गरे बापत तपाईँलाई प्रोत्साहन अनुदान दिन्छौँ भनेर हामीले यो कार्यक्रमको सुरुवात गऱ्यौँ। त्यति गर्दाखेरि झन्डै 1734 रोपनी खेतबारीमा चाहिँ बाँझो खेतहरूमा चाहिँ खेती भयो। त्यो 2 वर्षदेखि माथि 15 वर्षसम्म चाहिँ बाँझो रहेका खेतीहरूमा खेत हुँदाखेरि आफ्नो जग्गा जसले उपयोग गरिरहेको छ त्यसलाई हामीले 2000 अनि व्यक्तिको अरूको जग्गा नहुनेले भाडामा लिएकोलाई 2500 दरले हामीले यसरी एउटा कोभिड प्रभावित र यो अहिले खाद्य सुरक्षासँगै अनि खाद्य उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ हामीले यो कार्यक्रम गऱ्यौँ। त्यसमा अधिकांश 75% चाहिँ कोभिडबाट प्रभावित भएका देशमै जागिर गुमाएका र विदेशबाट पनि जागिर गुमाएर आएका युवाहरूलाई नै हामीले इन्भल्भमेन्ट गरायौँ। त्यसमा झन्डै त्यो 1734 रोपनी खेती जुन बाँझो खेतबारी थियो त्यसमा खेती भयो, 5.5 करोडभन्दा बढीको तपाईँको कृषिजन्य उत्पादन भयो। त्यो अहिले सबैले एउटै तपाईँको जीवनमा पनि त्यति धेरै उत्पादन गर्न आ जग्गा भाडामै लिएर पनि उत्पादन गर्न नसकेका व्यक्तिहरूले पनि एउटैले 90-100 मुरी धानहरू पनि आफ्नो भगारीमा भरिरहेको अवस्था छ। त्यस्तै कोदोहरू, तरकारी खेतीहरू, यस्तो कामहरू त्यो युवाहरूले गर्नुभयो भने, अर्को चाहिँ फेदिकोला गाउँपालिकाले कोभिडलाई लक्षित गरेर आफ्नो वार्षिक कार्यक्रम, नीति तथा कार्यक्रम र वार्षिक बजेटमै उद्यमशील युवा विकास कार्यक्रमको कन्सेप्ट बनायौँ र त्यस अन्तर्गत हामीले 1 करोड रुपियाँ बजेट राखेका छौँ र त्यसमा हामीले 5 लाख रुपियाँ तपाईँको एउटा समूह मार्फत 5 देखि 7 जनाको समूहमा युवाहरू जो चाहिँ अलिकति वैदेशिक रोजगारबाट फर्केको र कोभिडको कारणले प्रभावित भएर बेरोजगार भएर बसेको युवालाई हामीले एउटै समूहमा 5 लाख रुपियाँ चाहिँ बिना ब्याज बिना धितो उहाँहरूलाई त्यो रिफन्ड फर्काउने पैसा हो। त्यो पर्सेन्टको आधारमा चाहिँ लगानीको वर्षदेखिबाट त्यस्तो काम पनि हामीले गरिरहेका थियौँ। कोभिडको बेलामा हामीले झन्डै 10 वटा समूहमा हामीले 50 लाख रुपियाँ लगानी गऱ्यौँ भने अहिले हामीले फेरि 50 लाख रुपियाँ हामीले लगानी गरिरहेका छौँ। तपाईँको विदेशबाट स्वदेशमा आउन चाहने अलरेडी हामीसँग त्यो चाहिँ सफ्टवेयरमा चाहिँ रेकर्ड भएको हिसाबले कुन व्यक्ति कहिले कुन टोलमा कहिले आउँदैछ भन्ने कुरा हामीलाई म्यानेज गर्नलाई बहुत सजिलो भयो यो डाटाले गर्दाखेरि।
हामीले भर्खरै स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीको कुराकानी सुन्यौँ। विशेष गरेर उहाँसँग हामीले आज कार्यक्रम हजार माइलको यात्रामा सोध्न खोजेको कुरा पनि एउटा स्थानीय तहले गाउँपालिका तहमै गर्न सक्ने कामहरू, विशेष गरेर आप्रवासी श्रमिकका सन्दर्भमा स्वदेश फिर्ता ल्याउनेदेखि लिएर त्यो फिर्ता आइसकेपछि पनि गर्ने जुन एउटा पुनरेकीकरणको काममा चाहिँ उहाँहरूले गरिरहनु भएको एउटा उदाहरण कामको रूपमा हामीले सुनायौँ यहाँहरू सबैजनालाई। खास गरेर अब सोमजी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ, अबको दिनमा अब हामी कसरी अगाडि बढ्दाखेरि यस्ता खालका चुनौतीलाई अझ सजिलै पार लाउन सकिन्छ होला?
मलाई यो फेदीखोला गाउँपालिकाका उहाँको कुरा सुन्दा, उहाँले गरेका इनिसिएटिभहरू सुन्दा साह्रै खुसी लाग्यो। वास्तवमा यो चाहिँ देश संहितामा गइसकेको सन्दर्भमा तहगत सरकारले खेल्ने भूमिका योभन्दा ठुलो त के हुनसक्छ र होइन, यस्तै सबै गाउँपालिकाहरूले सबै देशैभरि यस्ता खालका इनिसिएटिभहरू हुने भने चाहिँ यस्ता खालका क्राइसिस म्यानेजमेन्टमा आउन सक्ने भविष्यमा पनि हुनसक्ने कुराहरूलाई चाहिँ हामी सम्बोधन गर्न सक्छौँ होला जस्तो लाग्छ। र यो यसै सन्दर्भमा भोलि पर्सि यस्ता महामारी, अब यो त एउटा कोभिड-19 को सन्दर्भ आयो, वैदेशिक रोजगारमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ विभिन्न खालका समस्याहरू भोग्दै आउनु भएको छ र कहिलेकाहीँ अब यो कन्ट्री इट्सेल्फ चाहिँ क्राइसिसमा पनि जान सक्ने सम्भावनाहरू हुनसक्छ विभिन्न पोलिटिकल अरू अरू कारणले पनि। त्यसैले हामीले चाहिँ अलिकति तयारी चाहिँ अलि व्यापक रूपमा गर्नुपर्छ जस्तो लाग्छ। अघि डाक्टर साहबले पनि भन्दै हुनुहुन्थ्यो यो के अरे रिइन्टिग्रेसन पोलिसीहरू पनि ड्राफ्टिङ भइरहेछ भनेर भन्नुहुन्थ्यो, यो एउटा खुसीको कुरा हो। अब एउटा नेपाली नागरिकको हिसाबले चाहिँ को कहाँ छ भन्ने विषय चाहिँ असाध्यै महत्त्वपूर्ण हुन्छ। किन भन्दा हाम्रो हामीसँग अहिले भएको वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको चाहिँ डेटाबेसहरू अझै पनि स्टिल राम्रोसँग मेन्टेन हुन सके रहेको अवस्था छैन। को कहाँ कसरी कुन अवस्थामा कुन कम्पनीमा कसरी काम गर्दै हुनुहुन्छ भन्ने खालको हामीसँग डेटा छैन। त्यस हुनाले यो चाहिँ जाँदैदेखि अहिले हुँदा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एफइएमआइएस सिस्टम भनेर ल्याएको छ, त्यसमाबाट पनि अब सायद अलिकति व्यवस्थित हुँदै जाला। तर यो चाहिँ एकदमै महत्त्वपूर्ण विषय रहेछ क्या, यसलाई चाहिँ हामीले कसरी हुन्छ सम्बोधन गर्नुपर्ने जरुरी छ। र अब यो क्राइसिस हुँदाखेरि चाहिँ कसरी रेस्क्यु गर्ने, कसरी रिपार्टेसन गर्ने भन्ने खालको सरकारसँग त्यो खालको गाइडलाइन हुनुपर्छ। हुन त यो कोभिड-19 गाइडलाइन आएको थियो नेपाल सरकारले पास गरेको, तर त्योबाट चाहिँ एउटा के लेसन लर्न भयो भने वास्तवमा त्यो त्यसमा चाहिँ धेरै प्रोसिजरल हडल्सहरू थिए क्या, त्यो कारणले त्यो एउटा माइग्रेन्टले जो अप्ठ्यारोमा परेको छ, जो समस्यामा परेको छ, त्यसले चाहिँ त्यो प्रोसेस कम्प्लिट गरेर आउनु भनेको चाहिँ द्याट इज नट सिम्स लाइक रेस्क्यु, त्यो चाहिँ रेस्क्यु हुन सक्दैन कि भन्ने मेरो आफ्नो एनालाइसिस पनि छ। किन भन्दा रेस्क्यु भनेको चाहिँ इमिडिएट हुनुपर्छ, त्यो चाहिँ डिफ्रेन्ट इन्टिटीहरूमा पुगेर त्यसको चाहिँ लामो समय लाग्नु भनेको, एउटा मान्छे सडकमा सुतिरहेछ त्यसलाई चाहिँ अब प्रोसेस एक महिनाको लगाइयो भने त त्यो त्यो रेस्क्यु हुन सक्दैन नि त। त्यो मान्छेले अब हामीसँग त कतिपय उदाहरण पनि छन्, अघिल्लो दिन कुरा गर्दै गरेको र भोलिपल्ट आत्महत्या गरेका हामीसँग इक्जाम्पलहरू पनि छन् होइन। त्यस कारणले यो अलिकति यसमा अलिकति सिरियसली रूपमा यो रेस्क्यु मेकानिजम चाहिँ के हुने भोलि पर्सि, कुनै अघि मैले भने जस्तो कुनै कन्ट्री अहिले त होल विश्व नै क्राइसिसमा परेको अवस्था छ, भोलि कुनै कन्ट्री चाहिँ क्राइसिसमा आउनसक्छ, त्यस्तो बेला अब त्यहाँको युद्धहरू हुन सक्लान् केही हुन सक्लान्, त्यही हुने भवितव्यहरूलाई चाहिँ हामी कसरी सम्बोधन गर्ने भन्ने खालको प्लान चाहिँ नेपाल सरकारसँग हुनु जरुरी छ जस्तो।
डाक्टर भुषाल, अब सरकारले यी कुराहरू चाहिँ पक्कै गर्छ जसले गर्दा आप्रवासी श्रमिकहरूको अधिकारलाई चाहिँ सुनिश्चित गर्न र भनौँ न क्राइसिसबाट बाहिर निकाल्न चाहिँ सजिलै सम्भव हुन्छ भन्ने पाटोमा के गर्छ एउटा प्रतिबद्धता सहित डाक्टर भुषाल?
जयाजी, अब कमिटमेन्ट त नभनौँ तर वैदेशिक रोजगार नीति 2068 छ, त्यसमा चाहिँ समसामयिक परिमार्जन गर्नुपर्ने आवश्यकता देख्छु मैले। यस सम्बन्धमा चाहिँ मन्त्रालयले सोचाइ बनाइराखेको छ र तयारी पनि गर्दैछ। नयाँ वैदेशिक रोजगार नीति हामीलाई चाहिएको छ र यसले चाहिँ त्यो रेस्क्युसँग सम्बन्धित विषयवस्तुहरूलाई पनि त्यसमा एड्रेस गर्ला भन्ने लाग्छ। त्यस्तै वैदेशिक रोजगार ऐन 2064 र त्यस अन्तर्गत बनेका करिब 32 किसिमका नियमावली, निर्देशिका, कार्यविधि, एक्सन प्लानहरू बनाइएको छ त्यो ऐन अन्तर्गत। त्यसलाई ती सबैलाई चाहिँ राम्रोसँग थोरो स्टडी गरेर त्यसको त्यसलाई कति कम्पाइल गरेर त्यसलाई युनिफाइड डकुमेन्ट बनाउन सकिन्छ, कति साइन्टिफिक बनाउन सकिन्छ, कति टाइम रिक्वायर्ड कुराहरू त्यसमा एड्रेस गर्न सकिन्छ भनेर चाहिँ वैदेशिक रोजगार ऐन 2064 समसामयिक सुधार गर्नुपर्छ कि भन्ने विषयमा चाहिँ मन्त्रालयका इन हाउस उसमा चाहिँ छलफलहरू भइरहेका छन्।
अस्मिताजी, यहाँको विचारमा अब हामीले सोमजीले पनि कति कुराहरू भनिसक्नुभयो, डाटाबेसदेखि लिएर होइन अब रेस्क्यु प्रक्रियालाई एकदम द्रुत गतिमा अगाडि बढाउनु पर्ने कुराहरूमा उहाँले जोड दिइसक्नु भएको छ। अब अधिकारहरू कुण्ठित नहुन्, यस्तो महामारीको बेलामा यस्ता खालका अप्ठ्यारोहरू आउँदाखेरि चाहिँ अबको दिनमा के गर्यो भने अलिकति सहज हुन्छ होला, जसले गर्दा आप्रवासी श्रमिकहरूको अधिकारलाई एउटा सुनिश्चित पनि गर्न सकिन्छ र यस्ता खालका क्राइसिसलाई पनि तत्कालै व्यवस्थापन गर्न सकिन्छ।
जयाजी, नेपाल सरकारले चाहिँ एउटा के भन्ने ट्रान्जिसनल जस्टिस मेकानिजम टाइपको एउटा केही कमिसनहरू फर्म गर्नुपर्छ, जुन कुरा चाहिँ जस्तो चाहिँ कोभिडको सिचुएसनमा चाहिँ फर्किन बाध्य हुनुभएको अथवा फर्काइएका अथवा फर्किनु भएको श्रमिकहरू हुनुहुन्छ उहाँहरूको चाहिँ यो पारिश्रमिकको कुरालाई चाहिँ सम्बन्धित डेस्टिनेसनको गभर्मेन्ट अथवा कम्पनीसँग, किनभने श्रमिकहरू त नेपाल फर्किसक्नु भयो अथवा वहीँ हुनेहरूले पनि कतिजनाले श्रम पाउ पारिश्रमिक पाउनु भएको छैन होला होइन। त्यस र अर्को कुरा चाहिँ रि इन्टिग्रेसनको कुरा रह्यो, अनि सरले अघि पनि भन्नुभएको थियो रि इन्टिग्रेसनको पोलिसीहरू ड्राफ्ट हुँदैछ भनेर, र अरू अरू कुरा त सबै सोमजीले भनिसक्नु भयो। र रि इन्टिग्रेसन भन्दाखेरि म चाहिँ के भन्न, यो चाहिँ एकदम राइट बेस्ड अप्रोचबाट हुनुपर्छ रि इन्टिग्रेसन भन्ने कुरा होइन, जस्तो चाहिँ फिट फर अल भन्ने हुँदैन कि, एउटा रेस्क्यु गरेको श्रमिक र एकजना चाहिँ फर्किनु भएको दसैँको टाइममा फर्किनु भएको श्रमिकको दुईजनाको चाहिँ दुई खालको रि इन्टिग्रेसनको मतलब हाम्रो स्ट्राटेजी हुनुपर्छ होइन, फिट फर अल हुँदैन, कस्टमाइज हुनुपर्छ र यो निड बेस्ड अनुसार चाहिँ हाम्रो रि इन्टिग्रेसन हुनुपर्छ।
रेडियो कार्यक्रम हजार माइलको यात्राको हामी अन्त्यमा आइपुगिसकेका छौँ। आजको कार्यक्रममा हामीले आप्रवासी श्रमिकलाई कोविड-19 पारेको प्रभाव, सिकाइ र अबको बाटो, यस विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डाक्टर थानेश्वर भुषाल, प्रवासी नेपाली समन्वय समिति PNCCका कार्यकारी निर्देशक सोम प्रसाद लामिछाने र एमनेस्टी इन्टरनेशनल नेपालका अभियान संयोजक अस्मिता सापकोटासँग कुराकानी गर्यौं। यहाँहरू तीनैजनालाई हाम्रो कार्यक्रमका तर्फबाट धेरै धेरै धन्यवाद।
धन्यवाद यहाँलाई पनि र स्टोरी किचनलाई पनि।
हुन्छ, थ्याङ्क यू।
रेडियो कार्यक्रम हजार माइलको यात्राको अन्त्यमा हामी यहाँ श्रोता मित्रलाई धेरै धन्यवाद दिन्छौ कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा। यसै गरी धन्यवाद एमनेस्टी इन्टरनेशनल नेपाललाई जसले यो कार्यक्रम उत्पादन गर्न साथ दिएको छ। साथै धन्यवाद कार्यक्रम उत्पादन समूहका साथीहरू प्रकाश लामिछाने, गाडीका बज्राचार्य र बिजु कणेललाई पनि। यसका साथै कार्यक्रम हजार माइलको यात्राबाट म जया लुइटेल बिदा माग्छु। हवस्त, नमस्कार।